আলহামদুলিল্লাহ আলহামদুলিল্লাহ রব্বিল আলামিন والصلاه والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم اشرف اشراف عالم مرشد ارباب دین ہر کے اشرف دوست عارض با مسلمہ پاک دین من غلام سید اشرف پیر و مرشد رہنما ہر مراد میر اسانم ہر کے دستے گیرما اے اشرف زمان زمانے مدد نما درہائے بسترا ذک علی دے کرم کشا. حاضرین محترم, آج ہم اور آپ سلسلہ اشرفیہ کی عظیم علمی اور روحانی شخصیت اشرف المشائخ حضرت ابو محمد شاہ سید احمد اشرف اشرفی الجیلانی نور اللہ مرقدہ کی ساتویں سالانہ فاتحہ میں حاضر ہیں. یعنی حضرت کو اس دنیا سے گئے ہوئے ظاہری طور پر پردہ کیے ہوئے 7 سال گزر چکے. آپ کی عظیم المرتبت شخصیت, آپ کا علمی اور روحانی مقام مرتبہ اس ایک نشست میں بیان نہیں کیا جا سکتا. اور حقیقت حال یہ ہے کہ حضرت نے خود کبھی بھی اپنے مقام کو ظاہر نہیں کیا, اور یہ بزرگوں کی سنت ہے کہ کبھی بھی کسی بزرگ نے اپنی کرامات کو, اپنے کمالات کو, اپنے مقامات کو, مرتبے کو, درجے کو ظاہر نہیں کیا. اپنے آپ کو مٹاتے رہے, ختم کرتے رہے, عاجزی انکساری اختیار کرتے رہے, اپنی ذات کو چھپاتے رہے, اور ہر وقت یہ کہتے رہے ہم کچھ نہیں, ہم کچھ نہیں. تو جنہوں نے کہا ہم کچھ نہیں, خدا نے انہیں سب کچھ بنا دیا. آپ جانتے ہیں نا, بہت سے لوگ ایسے ہیں جو اپنی کرامتیں بیان کرتے ہیں, کوئی اپنے کمالات بیان کرتا ہے, کوئی کچھ بیان کرتا ہے, لیکن اصل حقیقت کیا ہے کہ خالی برتن زیادہ آواز کرتا ہے. خالی برتن آواز کرتا ہے نا, اور اگر پانی بھر جائے, فل ہو جائے, پھر آواز نہیں. خالی جو ہے, آپ کسی کو دیکھیں کہ اپنی کرامتیں بیان کر رہا ہے, اپنے کمالات بیان کر رہا ہے, سمجھ لو کہ اس کے اندر کچھ نہیں, خالی ہے. اور جس کے اندر کچھ ہے وہ خاموش, کہہ رہا ہے موج دریا سے سمندر کا سکوت, کہہ رہا ہے موج دریا سے سمندر کا سکوت, جس کا جتنا ظرف اتنا وہ خاموش, جس کا جتنا ظرف اتنا وہ خاموش. آپ دیکھتے ہیں نا, لہروں میں آواز ہے, شور ہے, لہریں آتی ہیں نا سمندر, شور ہوتا ہے. ایک لہر آئی ختم ہو گئی, دوسری آئی ختم ہو گئی, تیسری آئی ختم ہو گئی, لہروں میں شور ہے, یہ اوپر ہے, لیکن گہرائی میں سکون ہے, کوئی شور نہیں. سمندر میں کوئی شور نہیں, سکون ہے. یہی ان اللہ والوں کی مثال ہے کہ جو مرکز روحانیت, منبع رشد و ہدایت اور منبع علم اور حکمت, مگر اپنے آپ کو ظاہر نہیں کیا, ایک عام آدمی کی طرح اپنی زندگی گزارا. اور ضرب اتنا کہ اگر کوئی سامنے آیا, اگر چاہتے تو ذرا سی دیر میں اس کی قلعی کھول کر رکھ دیتے. کتنے واقعات ایسے ہوئے, ایک صاحب آئے والد گرامی اسی مقام پر یہیں تشریف فرما تھا. حضرت اشرف المشائخ سید احمد اشرف اشرفی الجیلانی نور اللہ مرقدہ. کہا حضرت یہ صاحب آئے ہیں, یہ کچھ پوچھنا چاہتے ہیں اور کچھ بتانا چاہتے ہیں. آپ نے ایک نظر ان کو دیکھا, کیا بتانا چاہتے ہیں؟ یہ بہت کچھ پڑھتے ہیں. انہوں نے حضرت کو دیکھا اور یہ سوچا کہ میں اپنا رعب ان پر طاری کروں, اپنے پڑھنے کا رعب طاری کروں. اور یاد رکھیے, جب آپ کسی کو متاثر کرنے کی کوشش کریں گے کبھی متاثر نہیں ہوگا. کیوں؟ اپنے اندر ایسی چیز پیدا کرو کہ دیکھ کر خود متاثر ہو جائے, اپنی باتوں سے نہیں, شخصیت کو دیکھ کر متاثر ہو جائے. تو وہ آ کے کہتا ہے حضور میں بہت کچھ پڑھتا ہوں. حضرت اشرف المشائخ رحمت اللہ علیہ نے فرمایا, کیا پڑھتے ہو؟ میں فجر کے بعد سورہ مزمل پڑھتا ہوں, پھر سورہ واقعہ پڑھتا ہوں, پھر سورہ رحمان پڑھتا ہوں, پھر اللہ الصمد پڑھتا ہوں, پھر سورہ یاسین پڑھتا ہوں. اتنی چیزیں بتا دی کہ ممکن ہی نہیں کہ ایک آدمی پڑھ سکے. آپ نے کچھ نہیں کہا, خاموش سنتے رہے. اب سورہ مزمل آپ جانتے ہیں کہ کتنی جلالی چیز ہے, اگر بغیر اجازت پڑھی جائے گی اور تعداد سے زیادہ پڑھی جائے تو انسان کا دماغ گھوم جائے. اسی طرح اللہ تبارک و تعالیٰ کے اسماء مبارکہ جلالی بھی ہیں, جمالی بھی ہیں. ان کی ہر ایک کی زکات ہے, چلہ کشی ہے, ترک ہے بنا جلالی اور جمالی کے ساتھ بھی ہے. یہ بھی ایک کورس ہے, اور بغیر اس کے پڑھنا شروع کر دو تو بجائے فائدے کے نقصان ہے. اسی لیے پیر کی ضرورت ہے, اسی لیے رہبر کی ضرورت ہے کہ جو تمہیں بتائے کہ کون سا وظیفہ کس وقت کس تعداد میں کس لیے پڑھ سکتے ہو. اب انہوں نے آگے بتانا شروع کر دیا روب ڈالنے کے لیے. حضرت اشرف المشائخ رحمت اللہ علیہ کا ضرب دیکھیے, آپ سنتے رہے. فجر کے بعد یہ, تو ظہر کے بعد یہ, عصر کے بعد یہ, ساری صورتیں گنوا دی, سارے وظائف گنوا دیے. جب وہ خاموش ہوا تو حضرت نے صرف ایک جملہ فرمایا, اور بزرگوں کی بات یہ ہے کہ ہم دو گھنٹے کی تقریر میں وہ بات نہ کہہ سکیں جو بزرگان دین ایک جملے میں کہہ دی. ایک جملے میں جب وہ اپنے سب کچھ بیان کر چکا, حضرت نے فرمایا, زیادہ کھانے سے بدہضمی ہو جاتی, زیادہ کھانے سے بدہضمی ہو جاتی. بس ایک جملہ فرمایا, اسی میں سب کچھ. کیا مطلب؟ اتنا مت پڑھو کہ اس کو نبھا نہ سکو. ایک دن تو سارے کچھ پڑھنا شروع کر دیا اور دوسرے دن سب غائب, کیا فائدہ ہوا؟ ایک چیز, ایک وظیفہ لے لو اور اسی پر استقامت کے ساتھ عمل کرو, وہی روحانیت میں اضافہ بھی کرے گا, وہی کشف قلوب اور کشف قبور بھی عطا کرے گا. ایک ہی چیز ہے. یا پھر کسی ایسے کہ دامن سے وابستہ ہو جاؤ جو اگر تمہیں 10 چیزیں بتائے تو وہ جانتا ہو کہ اس کا سائڈ افیکٹ کیا ہے. آپ دیکھتے ہیں نا ڈاکٹری دوا میں, نزلہ ہے, کھانسی ہے, فوراً ٹیبلٹ کھا لی, پتہ چلا نزلہ تو رک گیا, دماغ جام ہو گیا. یہی ہوتا ہے نا اینٹی بایوٹک, دماغ جام ہو گیا, اب سر پکڑے بیٹھے. ایک چیز کو فائدہ, دوسرے کو نقصان. لیکن اگر کسی ماہر حکیم کے پاس جاؤ, حکمت کی دوا لو, تو کوئی سائڈ افیکٹ نہیں, صحیح طرح چل رہے ہیں بالکل. اسی طرح بغیر اجازت پڑھنے سے سائڈ افیکٹ ہے. ہر وظیفے کی زکات ہے, اس کا طریقہ ہے. اور الحمدللہ ایسا نہیں, اس خانقاہ میں آج بھی چلہ کشی کا سلسلہ جاری ہے. یہ میں کوئی فخر و غرور سے نہیں کہہ رہا, تہذیب سے نعمت کے طور پہ کہہ رہا, اور اس میں ہمارا کمال نہیں, یہ حضرت اشرف المشائخ رحمت اللہ علیہ کا کمال. یہ ان کی روحانیت ہے کہ دعائے حفظ البحر کا چلہ آج بھی یہاں پر ہو رہا, اور صرف مقامی نہیں بلکہ ہالینڈ میں, انگلینڈ میں, جرمنی میں, فرانس میں, دبئی میں, جہاں جہاں بھی اس خانوادے سے وابستہ افراد موجود ہیں وہ باقاعدگی کے ساتھ چلہ کر رہے ہیں. تو حضرت اشرف المشائخ رحمۃ اللہ علیہ چلہ کشی کراتے تھے, تو حضرت قطب ربانی کے مزار مبارک کے پاس بٹھا کر, ایک تو سخت ہے جو ترک حیوانات جلالی جمالی کے ساتھ ہے, احرام باندھ کے, روزہ رکھ کے پھر بیٹھو. 125,000 مرتبہ اللہ الصمد پڑھنا ہے. کتنی مرتبہ؟ 125,000 مرتبہ. اب اس کو بٹھا دیا, روزہ رکھ کر بیٹھ گیا, और जब बैठ गया, अब शुरू में तो जोश है और जिस्म में ताकत है, जब 12 बजे दिन ढल गया, जो कुछ सहरी में खाया वो हजम हो गया, अब बैटरी डाउन होने शुरू हो गई, अब जबान खुश्क हो गई, अब प्यास लग रही है, अब भूख लग रही है, क्या करें? अब सोचा कि हजरत तो कहां देख रहे हैं, उनको क्या पता। हजरत ने फरमाया जाओ देख कर आओ कितना पड़ा है। उससे कहा 1,25,000 तादाद पूरी करनी है। अब जाके पूछा, कहा हुजूर 60,000 हो गया। हमने कहा अच्छा, हमने जाकर बताया वारिद मोहतरम को, वो कहता है 60,000 हो गए। जो जिस राह से गुजर चुका है वो जानता है नशेब और फराज क्या है, कहां नशेब है कहां फराज है, और ये राह सलूक है, कहां शैतान हमला करेगा, कहां तुम्हें राह से बेराह करने की कोशिश करेगा। पीर को बेवकूफ समझते हैं। हजरत से कहना 60,000 हो गया, लेकिन हजरत का जर्ब देखिए, फरमाया अच्छा 60,000 हो गया, कहना अभी और पढ़ो। असर तक गए 70,000 हो गया, 1,00,000 हो गया, कैसे हो सकता। हमें गुस्सा आता, हम हजरत की बारगाह में अर्ज करते अब हुजूर से कि कैसे हो गया। फरमाया ठीक है जाओ, जाकर फातिहा दे दो और मजार मुबारक पर दुआ कर दो और अर्ज कर दो जो कुछ भी जितना भी इसने पढ़ा है इसे कबूल कर लें, जितना भी पढ़ा है कबूल कर लें। क्यों? वो जानते थे कितना पढ़ा है। ये नहीं कहा कि कह देना 1,25,000 पढ़ा है या 1,00,000 पढ़ा है तो कबूल कर लें। फिर फरमाते जब हम कहते कि कैसे हो सकता है, कैसे पढ़ सकता है, फरमाते अगर ये 70,000 कह रहा है तो 25 तो पढ़ा होगा, अगर 70 कह रहे हैं तो कम से कम 25,000 तो पढ़ा होगा। और गौर करो इतनी देर ये झूठ से बचा रहा, गीबत से बचा रहा, चुगली से बचा रहा, किसी की दिल आजारी से बचा रहा, गुनाहों से बचा रहा, इतना ही काफी है, जाओ फातिहा दे दो उसको वापस कर दो। और लोग समझते बड़े खुश होकर वहां से निकल रहे, हमने हजरत को बता दिया हमने पूरा कर लिया, ये नहीं पता हजरत पहले ही जानते तू क्या करके आ रहा। यहां तशरीफ फरमा होते इस जगह मरीज खवातीन मत आते, कोई आकर रो रहा है मुझ पर ये जुल्म हो गया, ये परेशानी है, मैं कर्जों में दबा हूं, ये चीज है परेशानी जाहिर कर रहा है, हमें बड़ा अफसोस होता, अरे ये तो इतना परेशान है इसको कोई जोरदार तावीज देना चाहिए, कोई बासर तावीज देना चाहिए। और हजरत क्या फरमाते, एक आम से तावीज उठा के कहा ये इसको दे दो गले में डाल ले जाओ। अब हम दिल में सोच रहे हैं ये तो बड़ा परेशान है, ये तो बेचारा रो रहा। और बाद में जब अंदर तशरीफ ले जाते फरमाते जो कुछ कह रहा था सब झूठ, एक बात भी इसकी दुरुस्त नहीं, सब मक्कारी कर रहा, वो औरत जो रो रही थी झूठ बोल रही, ये आदमी जो वावेला कर रहा था झूठ बोल रहा। फरमाया जब कोई आकर मेरे पास बात करता है तो मेरा दिल उसमें से चुनता रहता है, इतना सच है इतना झूठ है, इतना सच है इतना झूठ। ये कैफियत हजरत अशरफुल मशाइख रहमतुल्लाह अलैह की। फरमाया मेरे आका सल्लल्लाहु अलैहि वसल्लम ने इत्तकू फिरासतल मुमिनीन फइन्नहु यंज़ुरु बिनूरिल्लाह, मोमिन की फिरासत से डरो इसलिए कि वो अल्लाह के नूर से देखता, और जो अल्लाह के नूर से देख रहा हो वो जाहिर को भी देखता है बातिन को भी देखता है, वो तुम्हारे चेहरे को भी देखता है और तुम्हारे कल्ब को भी देखता है। हम समझ रहे हैं कि हमने तो बेवकूफ बना दिया, हमने कह दिया हमने पढ़ लिया। बहुत से लोग आकर कहते हो फजर की नमाज पढ़ी जी हुजूर, बिल्कुल पाबंदी से, ये नहीं पता कि हुजूर को सब रोशन है कि पढ़ी नहीं पढ़ी। यही मसला है, अगर सारे के सारे फजर पढ़ना शुरू कर दें तो आधी से ज्यादा मसले हल हो जाए। अभी मैं एक सफर पर गया तो इत्तेफाक यह हुआ, एक दिलचस्प बात, जाहिर है दूसरे शहर में नमाजों का टाइम मुख्तलिफ होता, 10 मिनट का फर्क तो होता ही होता। तो जब रात को हम अहले साहिब खाना जो थे जब जाने लगे तो पूछा कि भाई ये फजर की नमाज कितने बजे हो रही है। अब वो खामोश जो पढ़े तो वो बताए कितने बजे हो रही। मैंने कहा फजर की नमाज, कहने जी हुजूर फजर की नमाज, जी बिल्कुल फजर की नमाज, भाई फजर की नमाज कितने बजे हो रही है, ये कह के वापस चले गए। मैंने कहा ये क्या हुआ, थोड़ी देर बाद आए वापस, फिर मैंने पूछा भाई फजर की नमाज कितने बजे है यहाँ पे, जी मैं अभी आता हूँ, फिर वापस। मैंने कहा ये पढ़ता ही नहीं, अगर पढ़ता होता तो फौरन बता देता कितने बजे। वहां से जाके वो दायमी नक्शा ले आए कि ये इसमें देख ले कितने बजे हो रहे। और यही सवाल अगर मैं अभी आपसे कर लूं तो कितने बजे हो रही है फजर? सारे नहीं बोले, मुझे पता चल गया। खैर, पर्दा पोशी रखनी चाहिए, अल्लाह ताला सबको पढ़ने की तौफीक अता फरमाए। अर्थ ये कर रहा था कि हम किसी बुजुर्ग के पास जाते हैं, अपने जैसा समझते हैं, हमने ये झूठ बोल दिया, हमने ये झूठ बोल दिया, इनको बेवकूफ बना दिया, हम ये पढ़ रहे हैं, ये पढ़ रहे हैं। देखो एक मिसाल अशरफुल मशायख रहमतुल्लाह अलैह फरमाते थे, और ऐसी मिसाल है कि अगर इसको समझ लो तो कभी झूठ नहीं बोलोगे। फरमाते कि सांप जब चलता है ऐसे ऐसे चलता है, लेकिन अपने बिल में जाता है तो बिल्कुल सीधा जाता है ना, हर जगह टेढ़ा मेढ़ा चलता है, लेकिन बिल में जाएगा तो बिल्कुल सीधा। फरमाया कहीं भी गड़बड़ करो लेकिन अपने पीर के पास जाओ तो बिल्कुल सीधे होकर आ जाओ। गड़बड़ मत करना, गड़बड़ मत करना। क्यों? इत्तकू फिरासतल मुमिनीन फइन्नहु यंदुरु बिनूरिल्लाह। मोमिन की फिरासत से डरो, इसलिए कि वो अल्लाह के नूर से देखता। कभी अपने मकाम को जाहिर नहीं किया, कभी अपने मर्तबे को जाहिर नहीं किया, आज भी इनके सारी। एक मुरीद ने पूछा, हुजूर आपका क्या मकाम है? तरबियती नशीस होती थी मुरीदीन की, हजरत इसी मकाम पर होते, खिताब फरमाते थे असर से मगरिब। आपका क्या मकाम है? तो जो जवाब आपने दिया उससे पहले मैं थोड़ी सी तमहीद बता दूं ताकि वो जवाब आपके समझ में आ जाए। देखिए, जैसे ये जाहिरी निजाम है, गवर्नर है, कमिश्नर है, डिप्टी कमिश्नर है, काउंसलर है, काउंसलर तो है ही नहीं बेचारा आजकल, वो तो गया, पता नहीं आगे भी होगा नहीं होगा। ये सारे जाहिरी तौर पर है ना, काउंसलर, कमिश्नर, डिप्टी कमिश्नर, गवर्नर, वजीर आला, वजीर आजम, और उसके बाद सदर। ये जाहिरी निजाम है। इसी तरह बातनी निजाम भी है। इस निजाम के ऊपर एक बातनी निजाम है, और ये जाहिरी निजाम उस बातनी निजाम के तहत है। ये जाहिरी निजाम उस बातनी निजाम के तहत है। एक साहिब वक्त है, साहिब वक्त हर शहर में, एक साहिब वक्त है हर शहर में, और वो इन्हीं इंसानों में से, ऐसा नहीं फरिश्तों में से या और कहीं जिनों में से, हम जैसे इंसानों में से है, लेकिन उसको देखने वाला ही देख सकता है, हर कोई नहीं देख सकता। साहिब वक्त, उस शहर का इंतजाम उस साहिब वक्त के पास। उसके बाद अब्दाल है, औताद है, नौकबा है, नुजबा है, फिर अख्ताब है, फिर कुतबुल अख्ताब, फिर अगवाज है, फिर गौसे आजम रजी अल्लाह ताला, सबसे बड़ा दर्जा गौसे आजम, बाकी सब उनके नीचे हैं। इन सब को देखने के लिए बातनी निगाह चाहिए। ये जाहिरी निगाह से नहीं नजर आते, बातनी दिल की निगाह खुल जाए, दिल की आंख खुल जाए, आप इन तमाम ओहदों को, तमाम मनासिब को, दर्जात को जान सकते हैं, और जो इस दर्जे पर हो उसे पहचान भी सकते हैं। अब आप समझ गए ना, ये बातनी दर्जा थी, और इनकी ड्यूटियां लगती हैं। किसी को साहिब वक्त कराची का बना दिया, तो किसी को लाहौर का बना दिया, किसी को कहीं का बना दिया। हो सकता है यहां भी कोई बैठा हुआ हो इसी तरह का साहिब वक्त, ठीक है ना, आप लोगों में से कोई ना कोई होगा जरूर, लेकिन अब वो मुझ पर जाहिर ही नहीं करेगा तो मुझे कैसे पता चलेगा कौन। खैर, बहरहाल जो भी है वो खामोश बैठा रहे अपनी जगह। जब आपने ये समझ लिया, अब सुनिए हजरत का जवाब। जब मुरीद ने पूछा कि हजरत आपका मकाम क्या है, फरमाया मेरा क्या मकाम, मैं तो एक आम आदमी। नहीं हुजूर, बताइए आपका कोई ओहदा, कोई दर्जा, कोई मकाम? खामोश। नहीं, मैं तो एक आम आदमी। जब उसने ज्यादा जिद की तो हजरत ने फरमाया मेरा मकाम मैं क्या बताऊं, मेरा कोई मकाम हो तो बताऊं, कोई मकाम नहीं। हां, इतना है कि जब यहां किसी की ड्यूटी लगती है तो जब तक इस दरगाह में हाजिरी नहीं देता ड्यूटी नहीं लगती। जब तक हाजिरी नहीं देता ड्यूटी नहीं लगती। और दूसरी बात एक और है कि अगर यहां से गुजर रहा हो तो यहां हाजिरी दिए बगैर गुजर नहीं सकते। बस ये बात है, हम तो आम आदमी है और कोई मकाम नहीं। ये है बुजुर्गाने दीन की शान, अपनी जिंदगी में कभी जाहिर नहीं किया, लेकिन हालात से, वाकयात से, करामात से, कमालात से, درجات سے ان تمام چیزوں سے ہم نے اندازہ کر لیا کہ وہ روحانیت میں ایک بلند مقام پر تھے اور اللہ تبارک و تعالی نے ان کا وجود ہم سب کے لیے ایک نعمت بنا دیا تھا. ان کے سائے میں ان کی صحبت میں سکون ہی سکون تھا, رحمت ہی رحمت تھی, کرم ہی کرم تھا. جو آ کے بیٹھ جاتا تھا وہ نکاح گرویدا ہو جاتا. فرمایا میرے آقا صلی اللہ علیہ وسلم نے, حال انبئکم بخیارکم, کیا میں تمہیں نہ بتاؤں تم میں بہترین لوگ کون ہیں؟ نام یا رسول اللہ صلی اللہ علیہ وسلم, ضرور بتائیے. خیارکم الذین اذا رؤوا ذکر اللہ, بہترین لوگ وہ ہیں ان کے چہروں کو دیکھو تو اللہ یاد آ جائے. حقیقت حقیقت حال یہی ہے کہ ان بزرگان دین اور یہ کاملین نے کبھی اپنے مقام کو اپنے منصب کو ظاہر نہیں کیا. ہم اور آپ خوش قسمت ہیں کہ ایسے پیر کے دست مبارک پر بیٹھ ہوئے کہ اللہ تبارک و تعالی نے ان کو عظیم مقام عطا فرما دیا. ایک مرتبہ اسی جگہ تشریف فرما ہے, ساؤتھ افریقہ سے ایک مرید ڈاکٹر ابراہیم اشرفی تشریف لائے اپنے ایک دوست کے ساتھ, اور ان کے دوست کا بیٹا کافی عرصے سے غائب تھا, گم ہو گیا. اور انہوں نے کہا چلو میں پیر صاحب کے پاس لے کے چلو. اسی جگہ تشریف فرماتے لے آئے, حضرت کے ہاتھ میں تسبیح تھی, کچھ پڑھ رہے تھے. ڈاکٹر ابراہیم صاحب ان کو لے کر آئے اور کہا حضرت ان کا بیٹا جو ہے وہ کافی عرصے سے غائب ہے, گم ہو چکا ہے, کئی جگہ تلاش کیا لیکن کہیں کوئی سراغ نہ ملا. حضرت نے آنکھیں بند کر لی. تو ڈاکٹر ابراہیم صاحب کہتے ہیں میں سمجھا کہ حضرت سو گئے, تھکان ہے, ہو سکتا ہے کہ نیند آ گئی, سو گئے. لیکن کچھ دیر کے بعد آنکھ کھولی تو آپ کی آنکھوں میں آنسو تھے. آپ نے اپنے آنسو پوچھے اور فرمایا وہ اب اس دنیا میں نہیں, وہ بچہ اب اس دنیا میں نہیں. فرماتے ہیں وہ کہتے ہیں ڈاکٹر ابراہیم میں حیران رہ گیا کہ جو شخصیت آنکھیں بند کر کے پوری کائنات کو دیکھ لے, اگر یہاں نہیں تو کہیں اور ہو سکتا تھا بھائی, پاکستان میں نہیں تو ہندوستان میں, افریقہ میں کہیں تو ہوگا. چند منٹ آنکھ بند کی اور آنکھ کھول کر بتا دیا وہ اس دنیا میں نہیں ہے, تلاش کرنا بےسود. یہ ہے اللہ والوں کی شان, اتقوا فراست المؤمنین فانہ ینظر بنور اللہ, مومن کی فراست سے ڈرو اس لیے کہ اللہ کے نور سے دیکھتا. یہ ظاہری نور ہے, ہم اس میں دیکھ رہے ہیں, ایک آنکھ میں نور ہے ہم اس میں دیکھ رہے ہیں, اس سے ہمیں کتنی دور تک نظر آ رہا ہے. دوربین لگا دو تو اور دور تک دیکھ لو, سرچ لائٹ روشن کر لو تو سوئی گر جائے اس کو بھی اٹھا لو. کیا مطلب, نور میں جتنی پاور ہوگی اتنی دور دیکھا جا سکتا ہے, نور میں جتنی پاور ہوگی اتنی دور دیکھا جا سکتا ہے. تو جو اللہ کے نور سے دیکھ رہا ہو تو یقین غور کرو کہ اللہ کے نور میں کتنی پاور ہے, اللہ کے نور میں کتنی پاور ہے, تو وہ کہاں تک دیکھ سکتا ہے. وہ تمہارے ظاہر کو بھی دیکھے گا اور تمہارے باطن کو بھی دیکھے گا. کہنے کا مقصد یہ تھا کہ کبھی حضرت نے اپنے مقام کو مرتبے کو ظاہر نہیں کیا. سفر کرتے ہوئے ایک مقام پہ تشریف لے گئے, وہاں ایک ایسا واقعہ ہوا کہ آپس میں مریدین میں کچھ لڑائی ہو گئی, ہنگامہ ہو گیا. تو جب وہ لوگ وہ فیصلہ لے کر وہ جھگڑا لے کر آ رہے تھے, میں اس بات کا شاہد ہوں, گواہ ہوں کہ وارد گرامی نے مجھ سے فرمایا کہ ابھی ان لوگوں نے اپنے گھر میں بیٹھ کر یہ بات کی ہے, اور جب آئیں گے تو تم دیکھ لینا یہ مسئلہ پیش کریں گے. ابھی وہ پہنچے نہیں ہیں, جب آئیں گے تو یہ بات کریں گے. میں سوچنے لگا کس نے ان کو بتا دیا, کیسے انہوں نے جان لیا. اور آدھے گھنٹے کے بعد جب وہ اپنے وفد کی صورت میں حضرت کے پاس آئے اور دوسرے مریدین کی شکایت لے کر آئے, بالکل بے عین ہی وہی بات کہی جو حضرت پہلے بتا چکے. اور یہ ایک مرتبہ نہیں ہوا, تین دن ہم اس شہر میں رہے. تین دن کیا, ہم تو ایک ہفتے رہے, لیکن یہ جھگڑا تین دن تک چلتا رہا. تینوں دن یہ کیفیت تھی کہ جب وہ لوگ آتے تھے حضرت پہلے سے بتا دیتے تھے کہ انہوں نے گھر میں یہ بات کی ہے اور میرے پاس یہ بات لے کر آئی, اور جو آپ بتاتے تھے بے عیب ہی وہی ہوتا تھا. یہ تو چند واقعات میں نے آپ کے سامنے پیش کر دیے، ایسے بے شمار واقعات ہیں جس سے یہ ثابت ہوتا ہے کہ حضرت اشرف المشائخ ابو محمد شاہ سید احمد اشرف شفیع الجیلانی نور اللہ مرقدہ اپنی ذات میں ایک انجمن تھے، ایک ہمہ صفت موصوف شخصیت تھے، ایک پرکشش شخصیت تھے، ڈائنمک پرسنالٹی تھے کہ جو ان کو دیکھتا تھا انہی کا ہو جاتا تھا. مقناطیس میں کشش ہوتی ہے نا، وہ کھینچتا ہے، مقناطیس لوہے کو کھینچتا ہے، ہم لوہے کے مانند ہیں، وہ مقناطیس کے مانند ہے نا، مقناطیس کے مانند. جبھی تو یہاں بیٹھے ہوئے ہو، کھینچ لیا نہیں کھینچ لیا، دیکھو کہاں کہاں سے کھینچا ہے، کہاں کہاں سے کھینچا ہے، پوری کراچی سے کھینچ کر یہاں بٹھا دیا نہیں بٹھا دیا. یہی بات ان کی عظمت کے لیے کافی ہے، یہی بات ان کے ولی ہونے کے لیے کافی ہے کہ اپنے گھروں کو چھوڑ کر، اپنے اہل و عیال کو چھوڑ کر، اپنے گرم بستروں کو چھوڑ کر، اپنے ضروری کاموں کو چھوڑ کر ایک ولی کے سائے میں یہاں بیٹھے ہو. اور جب تم یہاں بیٹھے ہو، میں پوری ذمہ داری کے ساتھ یہ کہتا ہوں، یقیناً یہاں بیٹھنا تمہارا یہاں بھی کام آئے گا اور انشاءاللہ کل قیامت میں بھی کام آئے گا. الحمدللہ علی احسانہ، ہم ایسے سلسلے سے وابستہ ہیں جس میں تمام سلاسل کا فیض موجود ہے، تمام بزرگان دین کا فیض موجود ہے. بانی سلسلہ اشرفیہ مخدوم سمنانی، سلطان سید اشرف جہانگیر سمنانی رحمۃ اللہ علیہ کے پاس تمام سلاسل کی خلافت تھی، حضرت قطب ربانی کے پاس تمام سلاسل کی خلافت، حضرت اشرف المشائخ کے پاس تمام سلاسل کی خلافت، اور وہ اس فقیر کو عطا کی. پتہ یہ چلا کہ سارا فیض اور سارا جمال اور کمال سلسلہ اشرفیہ میں موجود، تمام بزرگان دین کا فیض. خوش قسمت ہیں وہ لوگ کہ جنہوں نے ان کے پرنور چہرے کی زیارت کی، ان کے محفل میں بیٹھے، ان کے ملفوظات عالیہ کو سنا، ان پر عمل کیا. جنہوں نے عمل کیا وہ آج بھی کامیاب ہیں اور انشاءاللہ کامیاب رہیں گے. بس آخری بات کر کے میں اپنی گفتگو کو ختم کروں، اور وہ یہ ہے کہ حضرت اشرف المشائخ کے اس ساتویں سالانہ یوم وصال پر ان کے جانشین کی حیثیت سے آپ کو ایک پیغام دینا چاہتا ہوں، جو میرا پیغام نہیں انہی کا پیغام. اور وہ پیغام کیا ہے کہ آج کے اس پرفتن دور میں جب بدعقیدگی کی آندیاں چل رہی ہیں، بدعقیدگی کی آندیاں چل رہی ہیں اور جگہ جگہ لوگ دکانیں سجائے بیٹھے ہیں، جس کے ہاتھ پر بیعت کرو پہلے یہ دیکھ لو کہ اس کا تعلق اگلے والے سے ہے یا نہیں، اس کا تعلق غوث اعظم سے ہے یا نہیں، اس کا تعلق غریب نواز سے ہے یا نہیں، اس کا تعلق بابا فرید سے ہے یا نہیں. اس لیے ہزاروں اس طرح کے تمہیں ملیں گے کہ جو رہبر کے روپ میں رہزن ہے، رہبر نہیں ہے رہزن ہے. اس لیے رہبر اور رہزن کو پہچانو اور پھر اپنا ہاتھ پوری ذمہ داری کے ساتھ کسی کے ہاتھ میں دو، تاکہ اس دنیا میں بھی کامیاب رہو اور آخرت میں بھی کامیاب رہو. الحمدللہ علی احسانہ، ہم اتنے خوش قسمت ہیں کہ ہم نے اپنا ہاتھ جن کے ہاتھ میں دیا ہے، ان کا ہاتھ قطب ربانی کے ہاتھ میں ہے، ان کا ہاتھ مخدوم سمنانی کے ہاتھ میں ہے، ان کا ہاتھ علاء الحق ودین کے ہاتھ میں ہے، ان کا ہاتھ اخی سراج آئینہ ہند کے ہاتھ میں ہے، ان کا ہاتھ حضرت سلطان نظام الدین اولیاء کے ہاتھ میں ہے، ان کا ہاتھ بابا فرید کے ہاتھ میں ہے، ان کا ہاتھ قطب الاقطاب کے ہاتھ میں ہے، اور ان کا ہاتھ غریب نواز کے ہاتھ میں ہے، ان کا ہاتھ خواجہ عثمان ہارونی کے ہاتھ میں. یہ ایک ایسی زنجیر ہے جو کڑی سے کڑی ملی ہوئی ہے، بیچ میں کوئی گیپ نہیں ہے، کوئی انقطاع نہیں ہے. یہاں سے لے کر یہ سلسلہ پہنچتا ہے ذات پاک محمد مصطفیٰ صلی اللہ علیہ وسلم. انشاءاللہ تعالی اس دنیا میں بھی کامیاب اور آخرت میں بھی کامیاب. نامہ اعمال میں کچھ نہیں ہے، نہ نماز ہے، نہ روزہ ہے، نہ حج ہے، نہ زکات ہے، نہ علم ہے، کچھ نہیں ہے. ہاں ان بزرگوں کی نسبت، ان کا دامن ہے. اسی لیے ہم اکڑ رہے ہیں غوث اعظم کی بیگ ہمیں حاصل ہے، غریب نواز کی بیگ پہ اچھل رہے ہیں، غوث اعظم کی بیگ پہ اچھل رہے ہیں، قطب ربانی اشرف المشائخ کی بیگ پہ اچھل. ہم کچھ نہیں، حقیقت کہہ رہا ہوں، ہم کچھ نہیں ہیں. ذرہ ناچیز سے کمتر ہے، نہ علم ہے، نہ عمل ہے، نہ شکل ہے، نہ صورت ہے، نہ سیرت ہے. ہاں एक चीज है जिसे तहजी से नेमत के तौर पर कह रहा हूं कि मेरे बुजुर्गों की कड़ी मजबूत है। मेरे पीछे जो बुजुर्ग हैं बड़े कड़े हैं, मुझे मत देखो मेरे पीछे देखो, मुझे मत देखो मेरे पीछे देखो, इसलिए कि मुझे देखोगे तो समझोगे कुछ नहीं है और पीछे देखोगे तो सब कुछ है। वहां इन भी है, रूहानियत भी है, तकवा भी है, परहेजगारी भी है, सब कुछ है, कड़ी से कड़ी मिली। अल्लाह तबारक व तआला हम सबको इनके दामन से वाबस्ता रखे, क्योंकि आज के इस दौर में बदअकीदगी की आंधियां चल रही हैं, फितने पैदा हो रहे हैं। कभी बुजुर्गान दीन की शान में गुस्ताखी की जाती है, कभी सहाबा की शान में गुस्ताखी की जाती है, कभी नामों से रिसालत पर हमले किए जाते हैं। हिदायत पर वही है जो किसी के दामन से वाबस्ता है। अल्हम्दुलिल्लाह ऐसा नहीं, ये हमारा ईमान है, यकीन कामिल है कि ये बदबख्त नबी पाक अलैहिस्सलाम की शान में जो गुस्ताखी कर रहे हैं, अपने दिल में हंस रहे हैं, इनको यकीन कर लेना चाहिए इंशाअल्लाह इसी दुनिया में उनका इबरतनाक अंजाम हम अपनी आंखों से देखें। इसलिए कि अब उन्होंने डायरेक्ट अल्लाह से लड़ाई ले ली, अल्लाह से लड़ाई ले ली। कोई चाहता है उसके महबूब को कोई बुरा कहे? अरे तुम जिससे मोहब्बत करते हो तुम चाहते नहीं उससे कोई मोहब्बत करे। खालिक कायनात को देखो, वो जिससे मोहब्बत करता है वो चाहता है सब इससे मोहब्बत करे, वो जिससे मोहब्बत करता है वो चाहता है सब इससे मोहब्बत करे। कोई अपने महबूब के खिलाफ सुन नहीं सकता, तो जब दुनिया वाले कोई नहीं सुन सकते तो वो खालिक कायनात कैसे सुन सकता है? हमारे हाथ तो उस बदबख्त तक नहीं पहुंच सकते, लेकिन ये ईमान है कि खालिक कायनात की गिरफ्त से ये डेनमार्क वाले और ये मगरबी तहजीब वाले नहीं बच सकेंगे। कुरान ने कह दिया इन बख्श रबी का लशदीद, तुम्हारे रब की पकड़ बड़ी जबरदस्त, जिसको वो पकड़ ले उसे कोई छुड़ा नहीं सकता, और जो वहां से आजाद हो गया उसे कोई पकड़ नहीं सकता। पैगाम यही है, रसूल सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत अपने दिल में रखिए, इत्तेबाए रसूल को अपना शेवा बनाइए, बुजुर्गान दीन के दामन से मुंसलिक हो जाइए, इनके इरशादात इनके मलफूजात पर अमल कीजिए, नमाज की पाबंदी कीजिए, हर हाल में नमाज की पाबंदी कीजिए। यही हमारे पीर मुर्शिद का हुक्म है, उनका इरशाद है, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का हुक्म यही है। और जो वज़ाइफ जो मामूलात आपको बताए गए हैं उसे पाबंदी के साथ अदा कीजिए, इसी में फला है, इसी में कामयाबी है। हमारा ये प्रोग्राम लाइव पूरी दुनिया में इस वक्त देखा जा रहा है, और इस सिलसिले में हमारे मरकजी हल्का अशरफिया के मुरीदीन कारकुनान जनाब नौमान रहमानी अशरफी साहब और बिलाल अशरफी साहब और इनके दीगर साथियों ने बड़ी मेहनत की। इनकी मेहनत और कोशिश से शुरू से आखिर तक यानी अब तक ये प्रोग्राम लाइव चल रहा है। अल्हम्दुलिल्लाह हॉलैंड में, इंग्लैंड में, जहां भी मुरीदीन हैं सब इसको देख रहे हैं। उसके बाद भी ये प्रोग्राम हमारी वेबसाइट www.ashrafia.net पर मौजूद होगा। दूसरा ऐलान ये है कि हर इतवार को बाद नमाज असर मुरीदीन के लिए जो तरबती नशिस्त होती है वो भी लाइव जाती है, तो आप हजरात उसमें भी शिरकत करें, और उसके बाद वो वेबसाइट पर भी होती है, उसको भी आप देख सकते हैं, उसमें भी बहुत सी काम की बातें हैं, अगर आप सुनेंगे अमल करेंगे तो इंशाअल्लाह उसमें कामयाबी होगी। आखिर में मैं इन तमाम उलमा मशाइख और नातखा हजरात जो यहाँ पर आए उनका शुक्रिया अदा करता हूँ। आप तमाम हजरात, तमाम अवाम अहले सुन्नत का और वाबस्तगान सिलसिले आलिया अशरफिया का शुक्रिया अदा करता हूँ कि आप यहाँ पर तशरीफ लाए। हमारे वो कारकुनान जो यहाँ पर खड़े हैं और वो जिन्होंने पार्किंग का इंतज़ाम किया और दूसरी गली में, यानी हर आदमी ये चाहता है कि मैं महफिल में रहूँ, लेकिन उन्होंने ये कुर्बानी दी कि आप हजरात जो यहाँ बैठे हैं आपकी गाड़ियों का स्कूटरों का की हिफाजत के लिए अलहदा से इंतज़ाम किया गया है और वो वहाँ पर खड़े हैं, उनके लिए भी मैं दुआगो हूँ। इंशाअल्लाह ताला जो जो भी यहाँ पर आया है हजरत अशरफ उल मशाइख और खुतबे रब्बानी के फैज से खाली नहीं जाएगा, झोलियां भर कर लेकर जाए। मैं इसी पर इक्तफा करता हूँ। अल्लाह तबारक व ताला हम सबको नबी पाक अलैहिस्सलातु वस्सलाम की सच्ची मोहब्बत में जिंदा रखे और उन्हीं की मोहब्बत में मौत अता फरमाए। वाखिर दावाना अल हम्दुलिल्लाह रब्बिल आलमीन।